नेपाल प्रकृतिको वरदान, संस्कृतिको धरोहर, तर के हाम्रा यी सुन्दर सम्पदाहरू भोलिका सन्ततिका लागि सुरक्षित छन्?
हो, हाम्रो प्राकृतिक सुन्दरताको संरक्षण गर्दै स्थानीय समुदायको विकास र आर्थिक समृद्धि सम्भव छ। यही सोच र प्रतिबद्धताको नाम हो दिगो पर्यटन।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाको विशेष प्रस्तुति रेडियो कार्यक्रम दिगो पर्यटन
हरेक महिनाको पहिलो र तेस्रो बुधबार बिहान 7:40 बजे मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट। रेडियो नेपालका मिडियम वेब र देशभरका FM रिले स्टेसनहरू 98, 100 र 103 मेगाहर्जका साथै रेडियो नेपालको आधिकारिक वेबसाइट www.radionepal.gov.np, मोबाइल एप र अनलाइन प्लेटफर्म मार्फत संसारको जुनसुकै कुनाबाट सुन्न सकिन्छ।
रेडियो कार्यक्रम दिगो पर्यटन
नमस्कार। रेडियो कार्यक्रम दिगो पर्यटन प्रवर्धनको अर्को भागमा यहाँलाई हार्दिक स्वागत छ।
लुम्बिनी विश्वलाई शान्तिको सन्देश दिने भगवान गौतम बुद्धको जन्मभूमि हो। कपिल वस्तुका राजकुमार सिद्धार्थले लुम्बिनीमा जन्म लिएर संसारभर करुणा, अहिंसा र सहिष्णुताको सन्देश दिनुभयो। आज पनि संसारभरका करोडौँ श्रद्धालु र पर्यटक यही शान्तिको सन्देश खोज्दै लुम्बिनी पुग्ने गर्दछन्।
दिगो पर्यटनका लागि हस्तकलाको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। नेपाली हस्तकला हाम्रो शिव संस्कृति र पहिचानको जीवन्त प्रतिबिम्ब हो। माटोका भाँडा, गहुँको छुवालीबाट बन्ने सामग्री, बाँस तथा काठका कलात्मक वस्तु, धातुकला, थाङ्का चित्र, लोकवाद्य र परम्परागत हस्तनिर्मित सामग्रीले हाम्रो मौलिकता झल्काउँछन्। यस्ता वस्तुले पर्यटकलाई आकर्षित मात्र गर्दैनन्, स्थानीय उद्यमीहरूको आय आर्जन समेत बढाउँछ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाले पर्यटनलाई केवल घुमफिरमा मात्र सीमित नराखी स्थानीय समुदायको जीवनस्तर उकास्ने माध्यमका रूपमा पनि अगाडि बढाएको छ। प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै स्थानीय शिल्प, कला र परम्परालाई रोजगारीसँग जोड्ने उद्देश्यले परियोजनाले देशका विभिन्न स्थानमा शिल्पमूलक तथा आय आर्जनमूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ।
यति बेला लुम्बिनी सांस्कृतिक नगरपालिकामा गहुँको छवाली र बुद्ध जन्मेको पवित्र स्थलको माटो प्रयोग गरेर बुद्ध सम्बन्धी मूर्ति तथा कलाकृति तयार गर्ने र आगन्तुक पर्यटकहरूलाई कुशली स्वरूप बिक्री वितरण गरेर स्थानीय स्तरमा रोजगारी सृजना गर्ने उद्देश्यका साथ दोस्रो चरणको तालिम सञ्चालन भइरहेको छ। दिगो पर्यटन परियोजनासँगको समन्वय नेपाल हस्तकला महासङ्घको सहकार्यमा सञ्चालन भइरहेको तालिममा स्थानीय समुदायका महिला तथा युवाहरूको सहभागिता रहेको छ।
आजको कार्यक्रममा हस्तकला तालिमको उद्देश्य औचित्यसँगै यसले दिगो पर्यटन प्रवर्धनमा पुर्याउन सक्ने योगदान तथा स्थानीय स्तरमा रोजगारीको सम्भावनाबारे चर्चा गर्नेछौँ। यस क्रममा हामीले सरकारवाला निकायका प्रतिनिधि तथा सहभागीहरूसँग कुराकानी गरेका छौँ।
गहुँको छुवाली र माटाका मूर्ति बनाउने तालिम सञ्चालन गर्न लुम्बिनी किन रोजाइमा पर्यो त? के कस्ता विषयमा प्रशिक्षण दिँदैछ त? नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष नवीन साक्के भन्नुहुन्छ।
टुरिज्म बोर्ड UNDP दिगो पर्यटन परियोजना अन्तर्गत नेपाल हस्तकला महासङ्घ सरकारवाला हामीले विशेष गरिकन पछिसम्म पनि यसलाई एउटा व्यावसायिक रूपमा इन्टरप्रेनरसिप डेभलप गरेर नेपाली मौलिक हस्तकलालाई प्रमोट गर्ने, विदेशसम्म चाहिँ पुर्याउने हामी उद्देश्यसहित सञ्चालन गरेका छौँ। लुम्बिनीलाई नै हामीले टार्गेट गरेका छौँ, किनकि यो बुद्ध जन्मेको थलो माटोलाई चाहिँ हामीले एउटा धार्मिक पर्यटकहरूले चाहिँ त्यसलाई एउटा प्रसादको रूपमा आफ्नो चाहिँ यो छिनोको रूपमा चाहिँ लिएर जाने, कुनै एउटा बुद्धको एउटा प्रतिमा हुनसक्छ कि अथवा बुद्धको एउटा कुनै सिम्बोलिक स्टुपाको जस्तै चाहिँ कन्सेप्ट बनाएर लिएर जाने हो कि अथवा लुम्बिनी मन्दिरलाई माटोमा चाहिँ एउटा छाप रिलिफ आर्ट बनाएर लिएर जाने हो कि, त्यो किसिमले चाहिँ नि यसलाई चाहिँ प्रडक्ट डेभलपमेन्ट गरेर यहाँका चाहिँ स्थानीय रैथानी युवा महिला उहाँहरूले त्यो सिपलाई स्थानीय कथा पदार्थबाट चाहिँ त्यो किसिमको सामानहरू बनाएर दोस्रो चरणसम्म आएर पुग्दाखेरि यो चाहिँ हामीले व्यावसायिक रूपमा अगाडि बढिसकेका माटो पनि यहाँ लुम्बिनीको माटोलाई चाहिँ एउटा भ्यालु एडेड गरेर व्यावसायिक रूपमा र एउटा पर्यटन विकास दिगोपन दिने हिसाबमा चाहिँ यसले चाहिँ अवश्य पनि साथ सहयोग गर्छ र यसले चाहिँ एउटा राम्रो गोल गर्छ भन्ने कुरा हाम्रो थमाइ।
नेपालमा हस्तकलाको अवस्था, पर्यटन क्षेत्रमा पारेको प्रभाव र विदेशी मुद्रा भित्र्याउन हस्तकलाको योगदानका बारेमा प्रकाश पार्दै पुनः उपाध्यक्ष साके।
नेपालमा आउने पर्यटकहरूले यहाँ खोज्ने भनेकै यहाँकै प्रडक्ट हो, हाम्रो प्रडक्टको छुट्टै पहिचान छ। यो हाम्रो प्रडक्टको चाहिँ नि डिमान्ड पनि हाम्रो वर्ल्ड वाइडमै राम्रो निर्यात भइरहेको छ, डिमान्ड भइरहेको छ। कुनै पनि पर्यटकहरू यहाँ कहीँ ठाउँमा यो डेस्टिनेसनमा आउँदाखेरि यहाँको लोकल प्रडक्ट के छ भन्ने कुरो उहाँहरूले खोज्छन् कि। अब त्यसलाई चाहिँ हामीले राम्रो तरिकाबाट उहाँहरूलाई चाहिँ हामीले प्रोभाइड गर्न सक्यो भने पक्कै पनि उहाँहरूले यो चिज चाहिँ लिएरै जान्छ। त्यो भएको हुनाले चाहिँ यो दिउँको पर्यटन विकासमा चाहिँ यो नभइ नहुने कुरा, हस्तकला भन्ने चिज त्यस्तो प्रडक्ट हो, नेपालबाट चाहिँ नि 25-26 अरबको चाहिँ यहाँबाट निर्यात हुन्छ। त्यो वैदेशिक मुद्रा चाहिँ नेपालमा चाहिँ ल्याउँदाखेरिको हाम्रो जुन यो जुन कन्ट्रिब्युसन छ, मेरो विचारमा अब सरकारले पनि यसलाई चाहिँ यसलाई मल्टिप्लिकेसन गर्नुपर्छ। त्यसको लागि चाहिँ हामीले यहाँको स्थानीय कच्चा पर्याटलाई सहज तरिका वातावरण बनाइदिनुपर्छ। तर यहाँकै स्थानीय स्रोत भयो भने तपाईँले कच्चा पर्याटको समस्या हुँदैन, त्यसलाई बनाउनुको निमित्त हामीलाई चाहिँ समस्या हुँदैन, र उहाँहरूलाई चाहिँ बरु चाहिँ यो किसिमको तालिम चाहिँ फ्रिक्वेन्टली दिइराख्नुपर्छ। बेरोजगारी समस्या, युवाहरूको चाहिँ एउटा जुन समस्या छ, ती कुराहरूलाई चाहिँ अहिले पढिसकेपछि उहाँहरू आफ्नो शिक्षा प्राप्त भइसकेपछि राम्रो अपर्च्युनिटी भनेको यो ह्यान्डिक्राफ्ट डेभलपमेन्ट हो। त्यसकारण यो कुरालाई ध्यान दिएर अहिले एसटिपी प्रोजेक्टले जुन यो परियोजन गरेको छ त्यसमा हस्तकला लगायत हामी एसटिपी प्रोजेक्ट टुरिज्म बोर्ड उहाँहरूसँग हामी सहकारी गर्छौँ, र उहाँहरूको चाहिँ जुन कार्यक्रम योजना एकदमै राम्रो छ, र त्यसको लागि चाहिँ उहाँलाई धेरै धन्यवाद दिनुपर्छ।
हस्तकलाको प्रवर्धनका लागि दिगो पर्यटन परियोजनासँग लुम्बिनी विकास कोषले पनि सहकार्य गरेको छ। लुम्बिनी विकास कोषका सूचना अधिकारी हरिदोज राईले लुम्बिनी घुम्न आउने विशेष गरी बाह्य पर्यटकलाई कोसेली स्वरूप लुम्बिनीमै बनेका सामग्री बिक्री वितरण गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने हेतुले हस्तकला सम्बन्धी तालिम सञ्चालन भइरहेको बताउनुभयो।
जति सोभिनियरहरू कोसेलीहरू बिक्री हुन्छन् लुम्बिनीबाट, लुम्बिनी नेपाली हस्तकला बिक्री गर्ने प्रमुख स्थल मध्येमा एउटा पर्छ। तर दुर्भाग्य के छ भन्दाखेरिलाई लुम्बिनीमा बेचिने ती हस्तकलाका सामग्रीहरू, त्यो बुद्धको मूर्ति भन्नुहोस्, त्यो चाहिँ मालाहरू भन्नुहोस्, हरेक कुराहरू चाहिँ कि त चाइनामा बनेका हुन्छन् कि त भारतबाट ल्याइएका हुन्छन्। त्यसो हुँदाखेरिलाई चाहिँ भ्यालु एड गर्न सकिएन, सानो मार्जिनमा हामीहरूले यहाँ प्रफिट चाहिँ गेन गर्छौँ होइन, तर अरू भ्यालु एड गर्न नसकेको कारणले गर्दा लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल भएको हुनाले यहाँको माटो, यहाँको पानी, यहाँको चाहिँ अरू कच्चा पदार्थ प्रयोग गरियो भने त्यसको चाहिँ भ्यालु बढी हुन्छ। त्यसलाई ब्रान्डिङ गर्न र सर्टिफाई गर्न पनि सजिलो, त्यो इम्पोर्ट गर्ने अनि त्यसपछि सानो मार्जिनमा बेच्ने भन्दा यहाँबाटै सम्पूर्ण कुराहरू उत्पादन गरेर टोटल यसको चाहिँ मुनाफा चाहिँ हाम्रो देशमै राखौँ र रोजगारी पनि वृहत रूपमा चाहिँ सृजना गर्न सकौँ भन्ने उद्देश्यले यो सेरामिक तालिम र छवालीको तालिमहरू चाहिँ सञ्चालन गरिरहेका छौँ।
उहाँले हस्तकला सम्बन्धी सामग्रीको बिक्री वितरणले आय आर्जनसँगै दिगो पर्यटन प्रवर्धनमा समेत योगदान दिने विश्वास व्यक्त गर्नुभयो।
आर्थिक दिगोपन आउनुपर्छ दिगो पर्यटनभित्र, त्यसपछि अर्को वातावरणीय संरक्षण हुनुपर्छ, संस्कृतिको संरक्षण हुनुपर्छ, अनि मात्रै दिगो पर्यटन हुन्छ, पछि हामीलाई चाहिँ आर्थिक रूपमा फाइदा हुन्छ, त्यो आर्थिक इकोनोमिक सस्टेनेबिलिटीको कुरा आयो। अनि अर्को कुरा चाहिँ हस्तकला मूर्त अमूर्त संस्कृतिका प्रतीकहरू भएका हुनाले यहाँबाट संस्कृतिको पनि जगेर्ना हुन्छ हो, यसरी चाहिँ दिगो पर्यटनलाई चाहिँ यसले सहयोग गर्छ। केही युवाहरू चाहिँ अब इन्ट्रेस्टेड हुनुभएको छ, दुःखको कुरा अब नेपालमा वास्तवमा यो लाइनको काम गर्ने मान्छेहरूको चाहिँ त्यो व्हाइट कलर जब जस्ट नमान्ने, त्यो कारणले गर्दा चाहिँ वास्तवमा मान्छेहरू अलिकति थोरै आकर्षित चाहिँ हुन सक्दा रहेनछन्। तर पनि हामीले कोसिस गरिरहेका छौँ।
तालिमका एकजना प्रशिक्षक सीताराम गोसाई आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ।
उहाँहरूले यहाँ जति पनि यो ट्रेनिङ आउनु पूर्व अगाडि छाली जलाएर र मल बनाएर खेर गएको कुरा गर्नुहुन्छ, अनि जब यो मैले 4-5 महिना अगाडि यो छाली कला यसरी यो यसबाट विभिन्न चित्रहरू बनाउनुहुन्छ भनेर सिकाइसकेपछि छालीले पनि यस्तो विभिन्न आय आर्जन गर्न सकिने रहेछ भनेर नै उहाँले यो दोस्रो तालिम फेरि लिन पाउँदा हामी खुसी छौँ भनिरहेको छौँ। 600-700 1,000-1,200 रुपियाँ कमाएको छौँ हामीले, यही ठुलो कुरा हो, हामीले यो सोचेकै थिएन यतिसम्म यो कलाबाट आय आर्जन गर्न सकिन्छ भनेर विशेष रूपमा उहाँले धन्यवाद दिएको छ भनौँ। हामी भित्री मनदेखि सोच विचार यसमा लगाएर हस्तकलाले पनि केही आर्जनहरू गर्न सकिने रहेछ भनेर यदि गरेको खण्डमा हामी विदेश त हुनु पर्दैन। मैले गरेको अनुभवको आधारमा एउटा चित्र छालीबाट बनाएको आर्ट 15-20 रुपियाँदेखि 5 लाखसम्म मैले पनि बेचेको छु। छाली कलामा थाङ्गालाई मैले फोकस गरिरहेको छु, विशेष गरी 20 वर्षभन्दा अगाडि नै छाली थाङ्गाबाट मैले नेसनल अवार्डहरू पनि जितिसकेको छु। अहिले म के चाहन्छु भने छाली कलालाई एउटा थाङ्गाको रूपमा अगाडि बढाउन सक्यो भने म एक्लैले मात्र हुँदैन, यसमा विभिन्न स्टुडेन्टहरूले यो सिकिसकेपछि यसमा हजारौँ मान्छेले हजारौँ थाङ्गाको छाली कलाहरू यदि निकाल्न सकेको खण्डमा यसलाई विश्वमा चिनाउन अवश्य सकिन्छ।
हस्तकला व्यवसायमा युवाहरूलाई जोड्न सके स्वदेशमै आय आर्जनका ढोका खुल्नेछ भने विदेश जाने क्रमलाई रोक्न सकिन्छ। यसै गरी माटोका मूर्ति बनाउन प्रशिक्षकको रूपमा रहेका शबिन्द्र साक्यलाई हामीले सहभागी प्रशिक्षार्थीहरूलाई के कस्ता कला बनाउन सिकाउँदै हुनुहुन्छ र सहभागीहरू कतिको जागरूक हुनुहुन्छ भनेर सोधेका छौँ।
पहिलो क्लासमा चाहिँ हामीले स्केचहरू गरायौँ, स्केचमा पनि लुम्बिनी स्केच भयो, सिद्धार्थको स्केच भयो, धर्मचक्रको अष्टमङ्गल, बुद्धको फेसहरू, अनि मायादेवीको मन्दिर भयो, बुद्ध पाइला भयो, ध्यायसम्म सिकाइराखेका छौँ। यसले त रिलिफ चाहिने यो 5 हप्ताको हुन्छ, पहिला माटोमा बनाउने अनि त्यसपछि त्यसको ध्यास निकालेर अरू पेरिसमा भयो अनि रबरमा पनि मोल निकाल्ने सोच बनाएको छौँ। हामीले पर्यटकहरूका लागि नै हामीले कलाकृति निर्माण सोच बनाइरहेका छौँ, त्यो पनि सानो सानो साइजमा होइन, आफ्नो देश लान सकोस् भनेर वस्तु सकाएर घरमा बसिरहेको सिक्न आइरहेछ। सबैजना जागरूक नै हुनुहुन्छ, धेरै जस्तो त युवा युवतीहरू विद्यार्थीहरू छन्।
माटोका मूर्ति बनाउने तालिममा विशेष गरी कक्षा 12 पढ्दै गरेका युवाहरूको सहभागिता रहेको छ। पढ्दै र सिक्दै गरेका युवाहरूले भगवान गौतम बुद्धको जीवनीमा आधारित मूर्ति बनाएर आय आर्जनसँगै देशलाई चिनाउने प्रयास गर्ने कुरामा जोड दिनु भएको छ।
मेरो नाम कृष्ण कुमार हो, म अहिले कक्षा 12 अध्ययनरत छु। म अहिले त माटोको काम सिक्दैछु, माटोबाट मूर्ति बनाउने। बिहान पढे र आइसकेपछि घर खाली हुन्छु, सुने खाली भएको छ, म केही सिप नयाँ सिकेँ भने राम्रै हुन्छ, त्यही भएर सिक्न आएको। भविष्यमा व्यवसायिक रूपमा लगेर जाने, किनभने कि हाम्रो देशमा अहिले माटोको कारोबार बहुत कम मात्रामा भइरहेको छ। विदेशबाट मान्छेहरू आउँछन् र तिनीहरू आफ्नै देशको बनेको सामानहरू फेरि रिटर्न लिएर जान्छन्, किनभने हाम्रो नेपालमा यहाँ लुम्बिनीमा कुनै प्रकारको त्यस्तो काम भइराखेको छैन। त्यही भएर हामीहरू यहीँ आफ्नो स्थानीय भएको सामानहरूलाई प्रयोग गरेर केही बनाएर तिनीहरूमा आएको चिनो रुस प्रदान गर्ने लागि हामी सिक्दैछौँ।
मेरो नाम मनिषा लोधो, म कक्षा 11 पढ्दैछु। हामी 6 बजे पढ्न जान्छु, 10 बजे छुट्टी भइहाल्छ, बिहानदेखि साँझसम्म खाली बस्छु, त्यही भएर सोचे गएर सिकिहालौँ। मतलब मूर्ति बनाउन सिकाउनु भएछ, बुद्ध भगवानको मुख सिकेछु अनि शान्ति स्तूप र माया देवी टेम्पल। हाम्रो देशमा जुन पर्यटकहरूलाई गिफ्ट दिनको लागि हामीहरू यो बनाउँछौँ। पछि पनि म यो तालिम लिएर बहुतै खुसी छु, किनभने हामीहरूलाई केही सिक्न मिलेछ।
मेरो नाम दिनु यादव हो, मसँग टाइम थियो, घरमा बसिरहेको थिएँ, यहाँ सुने माटोको तालिम आएछ, त्यही भएर मेरो मन लाग्यो कि म पनि सिकौँ। यो तालिममा आएर त मलाई धेरै खुसी भइरहेको छ, किनकि हामीलाई केही कुरा सिक्न मिलिरहेको छ नि। केही सिकेपछि सिकिहाल्छौँ भने हामी पनि अगाडि बढौँला, अरूलाई पनि सिकाउन मिल्छ। पर्यटकहरूलाई आफूले बनाएको चिजहरू बेचेर आर्जन बढाउँछौँ हामी पनि।
निर्मया कुमारी चौधरी, गहुँको छालीबाट हामीहरू धेरै कुरा बनाउन सक्छौँ, जसरी कि बुद्ध बनाउने, माया देवी मन्दिर, पशुपति मन्दिर, फुलहरू, चरा चुरुङ्गी, मान्छे बनाउन पनि सकिन्छ सब यो छालीबाट। पहिला छाली जलाएर खरानी बनाउँथ्यौँ, अनि अहिले चाहिँ यो तालिम गर्नाले छालीको प्रयोग पनि गर्न आयो, सबै कुरा थाहा पायौँ। छालीको आर्ट सिकेपछि आफै व्यवसाय गर्ने विचार छ।
हस्तकला मार्फत स्थानीय स्तरमा रोजगारी सृजनासँगै पर्यटन प्रवर्धनमा स्थानीय तहको भूमिका अझ महत्त्वपूर्ण मानिन्छ। त्यसो हो भने स्थानीय स्तरमा उत्पादन भएका हस्तकला सम्बन्धी सामग्रीको प्रवर्धनका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकाले के कस्तो पहल गरेको छ त? कार्यवाहक नगर प्रमुख कल्पना हरिजन।
स्थानीयले उत्पादन गरेका जति पनि बुद्ध सम्बन्धी हस्तकलाहरू छन् सबैलाई खरिद गरेका छौँ, थप तालिमको व्यवस्था गरेछौँ। तालिम अवधिभरि पछाइको लागि पनि हामीले एउटा निश्चित ठाउँ तोकिदिएका छौँ, व्यवस्थापन गरिदिएका छौँ। उहाँहरूलाई विदेशमा भन्दा स्वदेशमै रोजगारीको सम्भावनाहरू रहेका छन् भन्ने कुरालाई चाहिँ राम्रो सपोर्टिङ भएको छ। अब त्यसमा लागेको कुरा त व्यक्ति स्वयं पनि चासो देखाउनु पर्छ, घर गृहस्थी बनाएर बसेका महिलाहरूले चासो देखाउनु भएको छ।
लुम्बिनीको भ्रमण गरौँ, बुद्धका उपदेशहरूलाई जीवनमा उतारौँ र हाम्रा स्थानीय हस्तकलालाई प्रवर्धन गरौँ। विदेशी वस्तुको साटो स्वदेशी हस्तकलाका उत्पादनलाई माया गरौँ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी नेपालको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना अन्तर्गत तयार पारेको दिगो पर्यटन प्रवर्धन कार्यक्रम आजका लागि यति नै। अर्को महिनाको पहिलो बुधबार आजकै समयमा दिगो पर्यटन सम्बन्धी थप रोचक सामग्री सहित उपस्थित हुने गरी छुट्टिन्छौँ। प्राविधिक सहकर्मी मिनर्वा वज्राचार्यसँगै कार्यक्रम संयोजक उद्धव सिंह चुवागडी, कार्यक्रम सञ्चालक मुकुन्द भण्डारी र यो विद्या चौधरीलाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभ दिन।
नेपाल प्रकृतिको वरदान, संस्कृतिको धरोहर, तर के हाम्रा यी सुन्दर सम्पदाहरू भोलिका सन्ततिका लागि सुरक्षित छन्?
हो, हाम्रो प्राकृतिक सुन्दरताको संरक्षण गर्दै स्थानीय समुदायको विकास र आर्थिक समृद्धि सम्भव छ। यही सोच र प्रतिबद्धताको नाम हो दिगो पर्यटन।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपी नेपालको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाको विशेष प्रस्तुति रेडियो कार्यक्रम दिगो पर्यटन
हरेक महिनाको पहिलो र तेस्रो बुधबार बिहान 7:40 बजे मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट। रेडियो नेपालका मिडियम वेब र देशभरका एफएम रिले स्टेसनहरू 98, 100 र 103 मेगाहर्जका साथै रेडियो नेपालको आधिकारिक वेबसाइट www.radionepal.gov.np, मोबाइल एप र अनलाइन प्लेटफर्म मार्फत संसारको जुनसुकै कुनाबाट सुन्न सकिन्छ।
रेडियो कार्यक्रम दिगो पर्यटन।